यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पाल्पाको रैनादेवी छहरा गाउँपालिका एक सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु, दुईजना घाइते। विकास र सुशासनले गति लिन लागेका बेला सरकार र नेतृत्व विरूद्ध झुटा आरोप लगाउन थालिएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। शिक्षकहरूको आन्दोलनप्रति संवेदनशील भई जायज मागको सम्बोधन गर्नुपर्नेमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। लगानी बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने संगठन संरचनाको खाका स्वीकृत। र क्यानाडाको भ्यानकुभर शहरमा एउटा महोत्सवमा कारले किच्दा मृत्यु हुनेको संख्या 11 पुग्यो।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। पाल्पाको रैनादेवी छहरा गाउँपालिका एक सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। गैराती करिब 9 बजेको समयमा असारे भन्ने स्थानमा सर्वोत्तम सिमेन्टको खानी नजिकै भएको LU1J2377 नम्बरको जीप दुर्घटनामा परि रैनादेवी छहरा गाउँपालिका एक सिद्धेश्वरका 23 वर्षीय जनक रेगामी, सोही स्थानका 26 वर्षका दिपेन्द्र बुढा र 31 वर्षका चेत नारायण विक को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। चालक 27 वर्षका रंजन रेग्मी गम्भीर घाइते हुनुभएको र 23 वर्षका सरोज बुढाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो। जीप सड़कदेखि 200 मिटर तल खसेको छ। घाइतेहरूको तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको र दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लाञ्छना लगाउनेहरूलाई आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ। मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको हिजो काठमाण्डुमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राजनैतिक स्थायित्व, विकास र सुशासनले गति लिन लागेका बेला सरकार र नेतृत्व विरूद्ध झुट्टा आरोप लगाउन थालिएको बताउनुभयो।
अहिलेको सरकार समयको आवश्यकताले बनेको हो, नत्र भने नेपाली कंग्रेस जस्तो एउटा पुरानो पार्टी, नेकपा एमाले जस्तो पुरानो, दुई प्रमुख दलहरू, दुई प्रतिस्पर्धी दलहरू एउटै सरकारमा बस्ने थिएनन्। तर देशको परिस्थिति हेरेर अहिले फेरि हामीले सम्हालेर अगाडि बढाउँदैछौँ। विभिन्न प्रतिगामी शक्तिहरू फेरि त्यसैलाई लिएर उफ्रिया छन्। शेरबहादुरजी आउने बित्तिकै नढलेर के गर्ने, दुई चार दिनमा ढलिहाल्छ भनेर फेरि अर्को गीत सुरु गरेका छन्। इमानको राजनीति गर्ने हो, सत्यको राजनीति गर्ने हो, भ्रष्टताको राजनीति होइन। सामाजिक परिवर्तनका लागि हामी प्रयास गरिरहेका छौँ भन्ने कुरा कहिले पनि एका छोड्नु हुँदैन।
उहाँले विकास र सुशासनले गति लिन लागेका बेला सरकार र नेतृत्व विरूद्ध झुट्टा आरोप लगाउन थालिएको बताउनुभयो। नेकपा एमाले सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित भएकाले पार्टीका नेता तथा कार्यकर्तामा विश्लेषणात्मक चेत राख्न प्रधानमन्त्री ओलीले सुझाव दिनुभयो। समारोहमा मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारीले नेपाली राजनीतिको दर्शनको रूपमा विकसित भएको जनताको बहुदलीय जनवादको दर्शन सबै नेपालीको साझा विचार भएको बताउनुभयो। सड़क आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरी सहित 26 जना घाइते भएका छन्। विगत 26 दिनदेखि आन्दोलन गरिरहेका शिक्षकले हिजो नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ। झडपका क्रममा 5 प्रहरी, 1 पत्रकार र 20 शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो। घाइतेहरूको काठमाण्डुका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहरा समेत हानेको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा ऐन लगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकसँग सार्थक वार्ता गरी सरकारले समस्या समाधान गर्न आग्रह गरेको छ। सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले हिजो एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत 26 दिनदेखि भइरहेको सड़क आन्दोलनका विषयमा शिक्षकसँग छलफल गरी समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा भन्सार विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी दुई समितिको प्रतिवेदन सभा समक्ष पेश भएको छ। बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार विधेयक र कानून न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2081 पेश गर्नुभयो। त्यसै गरी बैठकले दुईवटा विधेयकहरू नेपाल हवाई सेवा प्राधिकरण विधेयक र बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक 2080 राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकले नेपाल कानून व्यवसायी परिषद दोस्रो संशोधन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। यसै गरी सभामा प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका सांसद माया राई पक्राउ परेको सूचना जानकारी गराइएको छ। यसैबीच प्रतिनिधि सभा बैठकले पूर्व स्वास्थ्य राज्य मन्त्री संविधान सभा सदस्य एवं प्रतिनिधि सभाका पूर्व सांसद तीर्थराम डंगोलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। यसअघि बैठकमा सांसदहरूले देशमा आर्थिक समृद्धि विकास र सुशासन कायम गर्ने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले परम्परागत रूपमा वितरणमुखी बजेट बनाउने काम अब बन्द हुनुपर्ने र रोजगारीको सिर्जना उत्पादन वृद्धि र निर्यात बढ़ाउने खालको बजेट आउनुपर्ने बताउनुभयो। नेकपा एमालेका सांसद पदम गिरीले काठमाण्डुको टोखामा भेटिएको 25 करोड़ नेपाली रूपियाँ बराबरको रकमको विषयमा भइरहेको अनुसन्धानबारे संसदमा जानकारी गराउन सरकारसँग माग गर्नुभयो। नेकपा माओवादी केन्द्रका सांसद माधव कोटाले आन्दोलनरत शिक्षक चिकित्सक स्थानीय तहका कर्मचारी निजामती कर्मचारी लघु वित्त पीड़ित लगायतहरूले उठाएका माग सम्बन्धमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बजेट बनाउँदै गर्दा कार्यकर्ता र बिचौलियालाई खुशी पार्ने भन्दा पनि मुलुकको समृद्धिका लागि रणनीति तयार गरेर अघि बढ़न आग्रह गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले देशको अवस्था बदल्न व्यवस्थामा केही फेरबदल आवश्यक रहेको टिप्पणी गर्नुभयो। नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले शिक्षक डाक्टर सहकारी पीड़ित सड़कमा रहेको अवस्थाले सरकारले सुशासन दिन नसकेको जिकिर गर्नुभयो। जनता समाजवादी पार्टीका सांसद रंजु झाले विद्यालय शिक्षा विधेयक र संघीय निजामती विधेयक समयमा ल्याउनुपर्ने बताउनुभयो। नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले प्रदर्शनरत शिक्षकको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकमा पर्यटन विधेयक 2081 पेश भएको छ। यस्तै बैठकमा संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक 2079 सम्बन्धमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक टेबल भएको छ। बैठकले पूर्व संविधान सभा सदस्य एवं प्रतिनिधि सभाका पूर्व सदस्य तीर्थराम डंगोल र प्रतिनिधि सभाका पूर्व सदस्य कमल कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रिय सभाध्यक्ष नारायण प्रसाद दाहालले नागरिकका समस्या सम्बोधन तथा सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक रहेको बताउनु भएको छ। हिजोको बैठकमा 17 अधिवेशनको अवधिमा भए गरेका काम कार्यवाही सभामा जानकारी गराउनु हुँदै अध्यक्ष दाहालले संघीय निजामती सेवा विधेयक 2080 विद्यालय शिक्षा विधेयक 2080 नेपाल प्रहरी विधेयक 2081 लगायत विधेयक राष्ट्रिय सभामा दर्ता हुनासाथ प्राथमिकतामा राखेर प्रक्रियामा लगिने पनि जानकारी दिनुभयो। यसअघि हिजोको बैठकमा दलीय आधारमा धारणा राख्नुहुँदै सांसदहरूले शिक्षकहरूको आन्दोलनप्रति संवेदनशील भई जायज मागको सम्बोधन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक हिजो राष्ट्रिय सभामा दर्ता भएको छ। यही वैशाख 2 गतेको मन्त्री परिषद बैठकले उक्त विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको थियो। राष्ट्रिय सभाको अर्को बैठक वैशाख 19 गते शुक्रबार दिउँसो 1:15 बजे बस्नेछ। सुदूरपश्चिम प्रदेशमा अटिजम भएका बालबालिकाहरूको निशुल्क स्वास्थ्य परीक्षण तथा चिकित्सकीय उपचार सेवा शुरू गरिएको छ। अटिजम बाल अपाङ्गता नौलो स्वास्थ्य समस्याका रूपमा देखिएपछि सुदूरपश्चिम प्रदेश सरकारले त्यसको उपचारका लागि निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम अघि बढ़ाएको हो। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
सुदूरपश्चिम प्रदेशमा अटिजम भएका बाल बालिकाहरूको निशुल्क स्वास्थ्य परीक्षण तथा चिकित्सकीय उपचार सेवा शुरू गरिएको छ। अटिजम बाल अपाङ्गता नौलो स्वास्थ्य समस्याका रूपमा देखिएपछि सुदूरपश्चिम प्रदेश सरकारले त्यसको उपचारका लागि भन्दै निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम अघि बढ़ाएको छ। त्यस्ता बाल बालिकाहरूको तथ्याङ्क संकलन गर्ने कार्य समेत शुरू भएको छ। सामाजिक विकास मन्त्रालयका उपसचिव गणेश बहादुर सिंह बाल बालिकाहरूमा अटिजमको पहिचान गर्न भनेर प्रदेश सरकारले निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको बताउनुहुन्छ।
अटिजमको बिरामी अटिजमको समस्या एउटा नौलो अपाङ्गताको हिसाबमा आएको छ। सानो उमेरमै जानकारी लिन सक्यो भने त्यसलाई रोकथाम गर्न सकिन्छ भनेर प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा चेक जाँच र परीक्षण सुरु गरेको छ।
अटिजम भएका बाल बालिकाहरूका लागि प्रदेशमै पहिलो पटक सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण तथा चिकित्सकीय उपचार सेवा उपलब्ध हुँदै आएको छ। अटिजम बाल अपाङ्गताहरूका लागि विभिन्न पद्धतिबाट उपचारको व्यवस्था गरिएको र सानै उमेरदेखि गरिने नियमित उपचार सेवाले बाल बालिकाहरूको स्वास्थ्यमा सुधार आउने गरेको उपचारमा संलग्न चिकित्सकको भनाई छ। सेती प्रादेशिक अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर प्रदीप मिश्र:
मुख्यतया चाहिँ निदानको उपायमा साइकोलोजिस्टको सेसन हुन्छ, बिहेभियर थेरापीहरू सिकाइन्छ र बच्चा एग्रेसिभ हुँदाखेरि यसो बेलामा चाहिँ गार्जियनले कसरी कन्ट्रोल गर्ने भन्ने कुरा, चार पद्धतिको तरिकाहरू, ती सबै कुराहरू गर्यो भनेपछि चाहिँ बच्चाहरूमा डेफिनेटली नै इम्प्रुभमेन्ट चाहिँ आउँछ।
अटिजम भएका बाल बालिकाहरूमा उमेर अनुसारको व्यवहारमा कमी आउने, जिद्दीपना, नडराउने जस्ता लक्षण देखिन्छन्। राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटीका अध्यक्ष रमेश कुमार बस्नेत अटिजम बारे समुदाय स्तरमा जनचेतना फैलाउने र सरकारले शिक्षा, स्वास्थ्य, सामाजिक पुनर्स्थापना जस्ता कार्यक्रम ल्याउनु पर्ने औँल्याउनुहुन्छ।
अटिजम बाल बालिकाहरूको सन्दर्भमा यस्ता बाल बालिकाहरूको स्क्रिनिङ हुनु पर्यो। स्क्रिनिङ भएर एउटा तथ्याङ्क आइसकेपछि सरकारले यस्ता बाल बालिकाहरूको सामाजिक ज्ञान क्षमता अभिवृद्धि गर्नको लागि शिक्षा, स्वास्थ्य, पुनर्स्थापना कार्यक्रमहरू प्रभावकारी ढंगले ल्याउनु पर्यो।
सरकारी तथा गैर सरकारी तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा अटिजम भएका बाल बालिकाहरूको संख्या 352 रहेको छ। जगत साउद, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, धनगढी।
लगानी बोर्डको 61 बैठक ले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने संगठन संरचनाको खाकालाई स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले विभिन्न निर्देशनालय सहितको संगठन संरचनाको खाकालाई स्वीकृत गरेको हो। 5 वर्षे उक्त रणनीतिले 42 परियोजनाको सम्झौता गर्दै अधिकतम 14 परियोजना निर्माण, 11 परियोजना सञ्चालन तथा 92 निजी लगानीका परियोजनाहरू लगानी स्वीकृत गर्ने लगायतका लक्ष्य लिएको छ। हावाहुरीले ताप्लेजुङका विभिन्न स्थानमा क्षति पुर्याएको छ। हावाहुरीले फुङलिङ नगरपालिका 10 फुरुम्बुमा स्थानीयको घरका छाना उडाएको छ। फुङलिङ 10 का वडाध्यक्ष सन्तोष नुगो लिम्बुका अनुसार फुरुम्बु मयामका मानबहादुर लिम्बु, धनबहादुर लिम्बु र सुखबहादुर खत्रीको घरको छाना हावाहुरीले उडाएको छ। हावाहुरीले विभिन्न ठाउँमा रूख ढलाएको छ। यसबाट विद्युतको पोलमा समेत क्षति पुगेपछि सदरमुकाम सहितका क्षेत्रमा विद्युत अवरूद्ध भएको छ। यसैबीच श्रीजंगा गाउँपालिका 7 खुवाङमा हावाहुरीले क्षति पुर्याएको छ। शिवाखोला जलविद्युत आयोजनाका केही पोल ढलेका छन्। विद्युत अवरूद्ध हुँदा खेवाङ अन्धकारमय बनेको छ। जिल्लाका धेरै भागमा हावाहुरीले मकै, गहुँ, जौं लगायत बाली नालीमा क्षति पुगेको स्थानीयले बताएका छन्। मनाङको नासो गाउँपालिका 1 तालगाउँमा मर्स्याङदी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपदबाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र एसडीसीएसले बाढ़ी सम्बन्धी सूचना दिने साइरन जडान गरेको छ। गाउँपालिका र एसडीसीएसको सहकार्यमा 26 लाख रूपियाँको लागतमा ताल गाउँमा साइरन जडान गरेपछि स्थानीय विपदबाट बस्ने भन्दै खुशी भएका छन्। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
एक हातले पठाएको अर्को हातले पायो, विदेशमा या देशभरमा माछा पुछ्रे छायो, रुपियाँ पठाउन ए हजुर रुपियाँ पाउन, कतै पनि दुःख गरी पर्दैन धाउन।
हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्क मार्फत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। माछा पुछ्रे ब्याङ्क,
कतै पनि दुःख गरी पर्दैन धाउन।
अब बाँकी समाचार। नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध विस्तारका लागि लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय एसियन बुद्धिष्ट कल्चरल फेस्टिभल आयोजना गरिएको छ। रूपन्देहीबाट संवाददाता शशि पन्थीको रिपोर्ट।
नेपाल र चीनबीचको कला संस्कृति प्रवर्धनको उद्देश्य सहित लुम्बिनीमा चौथो एसियन बुद्धिष्ट कल्चरल फेस्टिभल आयोजना गरिएको हो। नेपाल र चीनको कूटनीतिको 70 वर्षगाँठको अवसरमा कार्यक्रम आयोजना गरिएको र कार्यक्रमले छिमेकीसँगको सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिएको सारीपुत्र फाउन्डेशनका अध्यक्ष भन्ते सुमंगलो बताउनुहुन्छ।
एउटा आध्यात्मिक विकास भयो र अर्को चाहिँ पर्यटनको यसमा ठूलो विकास भएको छ। चाइना र भारतका पनि भिक्षुगणहरू पनि पाल्नुभयो, विद्वानहरू पाल्नुभयो, जसले चाहिँ हाम्रो यो छिमेकी सँगको सम्बन्ध मित्रता छ यो अझ पनि प्रगाढ हुँदै जानेछ भन्ने मैले लिएको छु।
कार्यपत्र प्रस्तुता चीनका प्रोफेसर वाई सानले चाइनिजहरू मेडिटेशनको लागि लुम्बिनी आउने बताउँदै यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले नेपाल र चीनका जनतामा प्रगाढ सम्बन्ध स्थापित हुने बताउनुभयो।
exchange cultural relationship with the people from Chinese people to Nepal to China and for the development of the meditation।
लुम्बिनी बौद्ध विश्वविद्यालयका बौद्ध अध्ययन संकायका डीन डाक्टर माणिक रत्न साक्यले सम्मेलनले नेपाल चाइनाको बौद्ध संस्कृतिलाई विकास गर्नु र सम्बन्धलाई अझ विस्तार गर्नु रहेको बताउनुभयो।
यो कार्यक्रम गर्नुको मूल उद्देश्य नेपाल र चाइना बीचको बौद्ध संस्कृतिलाई विकास गर्नु र बौद्ध संस्कृतिको आधारमा नेपाल र चाइना बीचको सम्बन्धलाई अझ विस्तार गर्नु रहेको छ। यो कार्यक्रममा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका छन्। ती प्रत्येक कार्यपत्रले नेपाल र चाइना बीचको सम्बन्धलाई उजागर गरेको छ।
फेस्टिभल अन्तर्गत अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा सांस्कृतिक कार्यक्रम तथा फोटो प्रदर्शनी भएका छन्। यसअघि पहिलो, दोस्रो र तेस्रो सांस्कृतिक फेस्टिभल कम्बोडिया, श्रीलंका र थाइल्याण्डमा सम्पन्न भइसकेका छन्। शशिपन्थी, रेडियो नेपाल, रूपन्देही।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सुदृढ बनाउन आफूहरू जनताको बीचमा पुगेको बताउनु भएको छ। हिजो बाँकेको राप्ती सोनारी गाउँपालिका 6 स्थित फतेपुरमा माओवादी केन्द्रले सञ्चालन गरेको तराई मधेस जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा वहाँले जनताका समस्या बुझ्दै जनतासँग नजिकको सम्बन्ध स्थापित गर्न अभियान सफल भएको बताउनुभयो। गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहहरूमा आपतकालीन गोदाम घर स्थापना गर्नुपर्नेमा जोड़ दिनुभएको छ। हिजो गृहमन्त्रीसँग विपद संवाद शुभारम्भ कार्यक्रममा वहाँले विपदका घटनासँग सबैभन्दा नजिक स्थानीय तह हुने गरेकाले त्यसलाई मजबूत बनाउन आवश्यक रहेको बताउनुभयो। गृहमन्त्री लेखकले 4 प्रदेशमा आपतकालीन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको र काठमाडौँ बाहेक अन्य गोदाम घर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने उल्लेख गर्नुभयो। राष्ट्रिय आविष्कार केन्द्रले वीरगंजको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको 32 महिनामा 16 थरीका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ। कृषि औजार कारखाना वीरगंजका प्रमुख तथा इन्जिनियर रितेश देवले कारखानामा अहिलेसम्म 16 थरीका कृषि औजार अनुसन्धान र विकास गरेको जानकारी दिनुभयो। कारखानाका प्रमुख देवले केन्द्रले केही समय अघि 50 लाख रूपियाँमा सीएनसी मेसिन ल्याएसँगै औजार उत्पादनमा सहजीकरण र सरलता ल्याएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। क्यानाडाको पश्चिमी शहर भ्यानकुभरमा उत्सव मनाउन भेला भएका मानिसहरूको भीड़मा एक कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या 11 पुगेको छ। घटनामा कुनै पनि आतंकवादी समूहको संलग्नता नदेखिएको प्रहरीले जनाएको छ। भ्यानकुभरका मेयर केन सिमले फिलिपिन्सको सबैभन्दा ठूलो उत्सव मध्येको एक मानिने लापु लापु दिवसमा भएको भयानक घटनाबाट आफू स्तब्ध भएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभएको छ। फिलिपिन्समा सन् 1521 पोर्चुगिज अन्वेषक फर्डिनान्ड मागेलनलाई युद्धमा परास्त गर्न नेतृत्व गरेका आदिवासी प्रमुख लापू लापूको सम्झनामा फिलिपिन्समा लापू लापू दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ र पाकिस्तानको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले देशभर मलेरियाको तीव्र वृद्धिबारे चेतावनी दिएको छ। जलवायु परिवर्तनका कारण मलेरियाको वृद्धि भएको पनि डब्ल्यूएचओले जनाएको छ। वार्षिक 20 लाख भन्दा बढ़ी संक्रमित दर्ता भएपछि अधिकारीहरूले पाकिस्तान र विभिन्न क्षेत्रका लागि बढ़दो खतरालाई नियन्त्रण गर्न तत्काल कड़ा कार्यवाही आवश्यक रहेको बताएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च गर्न नसकेपछि सरकारका विभिन्न निकायहरूबाट 5 अर्ब भन्दा बढी बजेट अर्थ मन्त्रालयमा फिर्ता भएको छ। फिर्ता हुने रकममा चालू भन्दा पूँजीगत शीर्षकको बजेट बढ़िरहेको छ। निकायगत रूपमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिको बजेट फिर्ता सबैभन्दा बढ़िरहेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयका सूचना अधिकारी अम्बिका प्रसाद खनालले चालूतर्फ 5,34,00,000 र पूँजीगत तर्फ 5,03,81,00,000 बराबर बजेट फिर्ता भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्था अनुसार कुनै योजना तथा कार्यक्रममा विनियोजित बजेट फागुन मसान्तभित्र खर्च हुन नसकेमा र आर्थिक वर्षको बाँकी अवधिमा पनि खर्च गर्न नसक्ने अवस्था भएमा चैत 15 गते अर्थ मन्त्रालयमा फिर्ता गरिसक्नुपर्ने व्यवस्था रहेको छ। गत वर्ष 70% बजेट फिर्ता गरेको एमसीए नेपालले यस वर्ष करिब 58% बजेट फिर्ता गरेको छ। गत आर्थिक वर्षमा 7,60,70,00,000 रकम अर्थ मन्त्रालयमा फिर्ता भएको थियो। नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक रूपमा अझै संकटग्रस्त रहेको बताएको छ। राष्ट्र बैंकको 70 औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल राष्ट्र बैंकका कामु गवर्नर डाक्टर नीलम ढुंगाना तिमिल सिन्हाले मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक रूपमा अझै संकटग्रस्त रहेको बताउनुभयो। कामु गवर्नर ढुंगानाले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आउन थालेको समेत उल्लेख गर्नुभयो। उहाँले बाह्य सूचकहरू सबल बन्दै गए पनि आन्तरिक अर्थतन्त्रमा संरचनागत एवं व्यवस्थापन जन्य विषयहरूको सम्बोधन आवश्यक भएकोमा जोड़ दिनुभयो। कार्यक्रममा पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्रीले शिथिल अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि राज्यका सबै निकाय र पक्ष जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको कारोबार उच्च रकमले सुधार भएको छ। यस दिन परिसूचकमा भने सामान्य अंकको सुधार भएको छ। आइतबार निफ्टी परिसूचक 3.58 अंकले बढेर 2,661.60 बिन्दुमा कायम भएको छ। यस दिन 314 कम्पनीहरूका 2,84,38,428 किता शेयरहरू 10,87,59,91,000 रुपियाँमा किनबेच भएका छन्। पछिल्लो समय अण्डाको मूल्य फेरि बढेको छ। लागत मूल्य समेत पाउन नसकेको भन्दै अण्डा व्यवसायीहरूले अण्डाको मूल्य बढ़ाएका हुन्। नेपाल लेयर कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले आइतबारबाट लागू हुने गरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रति क्रेट 430, मध्यमको 380 र एक्सएलको 450 कायम गरिएको जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्वक खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ इन्फाका अनुसार एएफसी महिला एसियन कप अस्ट्रेलिया 2026 छनौटको तयारी स्वरूप नेपालले थाइल्याण्डसँग 2 मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले 1 अन्तर्राष्ट्रिय र 1 अनौपचारिक फुटबल खेल्न लागेको हो। पहिलो खेल मे 30 हुनेछ भने दोस्रो जुन 2 हुनेछ। दुवै खेल बैंककमा हुनेछन्। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि 48 खेलाड़ीहरूको प्रारम्भिक टोली घोषणा गरिसकेका छन्। टोलीले मे 4 बन्द प्रशिक्षण शुरू गर्नेछ। छनौट प्रतियोगिताको समूह एफमा नेपाल, लाओस, श्रीलंका र उज्बेकिस्तान छन्। विनोद धमालले पहिलो हाफ गरेको गोल नै निर्णायक भन्दा 37 मार्क बी डिभिजन लीगमा आइतबार झापा एएफसी विरूद्ध 1-0 जित दर्ता गरेको छ। जितसँगै 8 खेलमा 12 अंक जोडेको श्री कुमारी 7 स्थानमा उक्लिएको छ। पराजित झापा समान खेलबाट 9 अंकका साथ 9 स्थानमा झरेको छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा विरोधले 25 मिनटमा गोल गरेका थिए। आइतबार सम्पन्न पहिलो खेलमा ब्रिगेड बोइज क्लबले मध्यपुर युथ क्लब विरूद्ध 1-0 जित दर्ता गर्यो। 7 खेलमा 19 अंक जोडेको प्लानिङ बोइज युनाइटेड शीर्ष स्थानमा छ। प्लानिङ बोइजलाई श्री भगवती क्लबले 18 अंकका साथ पछ्याइरहेको छ। त्यस्तै सरस्वती युथ क्लब 6 र अन्नपूर्ण क्लब आरसीटी 5 अंकका साथ रेलिगेशन क्षेत्रमा छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही। कोशी मधेश बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका केही र बाँकी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने तथा कोशी प्रदेशको एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.3 डिग्री सेल्सियस र वर्षा 4.6 मिलिमिटर भएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज बिहान सूर्योदय 5:27 भयो भने सूर्यास्त भरे बेलुकी 6:36 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पाल्पाको रैनादेवी छहरा गाउँपालिका एक सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु, दुईजना घाइते। विकास र सुशासनले गति लिन लागेका बेला सरकार र नेतृत्व विरूद्ध झुट्टा आरोप लगाउन थालिएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। शिक्षकहरूको आन्दोलनप्रति संवेदनशील भई जायज मागको सम्बोधन गर्नुपर्नेमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। लगानी बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने संगठन संरचनाको खाका स्वीकृत। र क्यानाडाको भ्यानकुभर शहरमा एउटा महोत्सवमा कारले किस्दा मृत्यु हुनेको संख्या 11 पुग्यो। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।